ධානින්තා කට පෙර කිට තදි බැගෙ නගින දීනින්තා ධානින්තා කට පෙර කිට තදි බැගෙ නගින
උජියලෝ ෆල්සා උජියලෝ ෆල්සා උජියලෝ ෆල්සා
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 උජියලෝ ෆල්සා जुन व्यक्तिले कहिले गल्ती गरेको छैन त्यस व्यक्तिले कहिले पनि नयाँ गर्ने कोसिस पनि गरेको हुँदैन त्यसैले गल्ती गर्नुहोस् अनि नयाँ नयाँ कोसिस गर्नुहोस् नमस्कार उज्यालो पल्साको दैलो उघ्रिसकेको छ अबको झन्डै डेढ घण्टा हामी सँगै रहनेछौ आज शुक्रबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक बाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले उज्यालो रेडियो नेटवर्कको दैनिक बिहानी प्रस्तुति उज्यालो पल्साको साथमा हामी पत्र पत्रिकाको संगालो काया कैरन सकिएपछि आउने गर्छौ अनि झण्डै 8 बजेसम्म सँगै रहन्छौ रमाइला कुराकानी सँगै उपयोगी जानकारी पनि दिन्छौ हामीसँग आज विश्व इतिहासमा आजको दिन आजका पाहुनामा पत्रकारितासँगै साहित्य क्षेत्रमा सक्रिय धनकुटाका रमेश चन्द्र अधिकारीसँगको भलाकुसारी वीरगंजका ओम प्रकाश पटेलको घुमफिर अनुभव
बंगलादेशमा चाहिँ त्यहाँ कक्स बजार गयो सेन्ट मार्टिन गयो सेन्ट मार्टिन राम्रो लाग्यो
मीडियामा आजको बजारसँगै गीत पनि छन् उज्यालो पल्साको शुरूमा हामी गोपाल प्रसाद रिमालको शब्द अनि अमर गुरूङको संगीतमा रहेको यो गीत सुन्छौ रातो र चन्द्र सूर्य त्यसपछि फेरि पनि आउँछौ
Oh, yeah.
पक्कै पनि रातो र चन्द्र सूर्यले हामीलाई पहिचान दिएको छ, नेपाली भनेर चिनाउन मदत गरेको छ। गोपाल प्रसाद रिमालको शब्द, अमर गुरुङको संगीतमा रहेको यो गीत सुन्यौं हामीले उज्यालो पल्सामा। उज्यालो पल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं, अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ। आज 2076 साल फागुन 23 गते शुक्रबार, सन् 2020 को मार्च 6 तारीक हाम्रा लागि हरेक पल विशेष हुन्छन्, तर केही पलले मात्र इतिहास बनाउँछन्। आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा। आज पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधव कुमार नेपालको जन्मदिन हो। उहाँ विक्रम सम्बत 2009 साल फागुन 23 गते रौतहतको गौरमा जन्मनु भएको हो। 2036 सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका नेपालको 34 प्रधानमन्त्री बन्नु भएको थियो। उहाँलाई आज जन्मदिनको अवसरमा धेरै शुभकामना दिन्छौं। सन् 1799 फ्रान्सका शासक नेपोलियन बोनापार्टको नेतृत्वको सेनाले प्यालेस्टाइनको जफ्फालाई कब्जा गरेको थियो। सन् 1836 प्रकृतिवादी चार्ल्स डार्विन आफ्नो अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुग्नु भएको थियो। अस्ट्रेलिया पुग्नुभएका उहाँले राजा जर्ज साउन्डलाई भेट्नु भएको थियो। र सन् 1962 क्यानाडाका प्रधानमन्त्रीले क्यानाडाको भूभागमा कुनै पनि आणविक हतियार परीक्षण गर्न नपाइने निर्णय गर्नुभएको थियो। त्यसको फलस्वरूप रूस र क्यानाडा बीचमा निशस्त्रीकरण सम्झौता भएको थियो। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ, अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। अब भने आज पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा नेता माधव कुमार नेपालको जन्मदिन परेको छ, उहाँलाई शुभकामना दिँदै तारादेवीको स्वरमा रहेको यो गीत सुन्छौं। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ। उज्यालो फल्चामा हामीले तारादेवीको स्वर, चाँदनी शाहको शब्द अनि नातिकाजीको संगीतमा रहेको यो गीत सुन्यौं। यो गीत पछि अब भने घुम्दै फिर्दैको पालो भएको छ। वीरगंजका ओम प्रकाश पटेल पढ़ाईको सिलसिलामा अहिले बंगलादेशमा बस्नुहुन्छ। उहाँ नेपालसँगै भारत र बंगलादेशका केही ठाउँमा पुग्नु भएको छ। अहिले विदाको समयमा नेपाल आउनुभएका उहाँ ललितपुरको पाटन पुग्नु भएको बेला साथी बिनाने उपानेले भेट्नु भएको छ।
अहिलेसम्म तपाईँ कुन कुन ठाउँमा घुम्नु भएको छ?
मैले अब नेपाल होइन, इन्डिया, बङ्गलादेश, नेपालमा त्यहाँ काकरबिटा, त्यहाँ कोशी, अनि आफ्नै अब कलियाबीरगंज त भयो नै त्यस्तो। त्यसपछि चाहिँ यहाँ काठमाडौँ, यहाँ 11-12 पढ्दाखेरि यहाँ काठमाडौँमा चाहिँ घुमेँ।
यता पूर्व पश्चिमतिर जानु भएको छैन?
पूर्व पश्चिम त गएको छैन होइन, तर पूर्वमा चाहिँ काकरबिटा, अनि कोशी, इलाम।
सबैभन्दा पहिला तपाईँलाई थाहा हुँदाखेरि कुन ठाउँमा पुग्नुभयो घुम्नको लागि?
बच्चामा चाहिँ जाँदाखेरि त उता जनकपुर गएको हो क्या, फ्यामिलीसँग त्यही जनकपुर गएको हो।
जनकपुर चाहिँ अब कति पहिला जानुभयो?
क्लास 3-4 हुँदाखेरि गएको।
सबैभन्दा पहिला नै घुम्नको लागि जनकपुर पुग्नुभयो होइन, कस्तो भयो त्यति बेलाको अनुभव?
त्यतिखेर त फ्यामिलीसँग गयो होइन, अनि उतातिर प्यारेन्ट्सले जता जता लग्यो होइन, त्यतै गयो। त्यो बच्चामा हुँदाखेरि उता त्यो रिलिजियस पर्पजको लागि छ त जनकपुर धाम, त्यहीँ गएको
हुन्छ नि। त अब पहिलोचोटि नै जनकपुर जाँदाखेरि अब तपाईँलाई त्यहाँको के चिज चाहिँ सबैभन्दा मन पर्यो?
त्यहाँ त बच्चामा हुँदाखेरि त्यस्तो त खासै अब त्यो मन्दिर गयो, मन्दिर वरिपरि घुम्यो, त्यसपछि होटेल गयो, अनि त्यहाँ त्यस्तो त अब अरू केही मैले खास त त्यहाँ पाइनँ जनकपुरमा।
धेरै पहिलाको भएर पनि खासै याद भयो?
धेरै पहिला।
त्यो पछाडि अब अहिले तत्काल भनौँ घुम्नको लागि कुन ठाउँमा पुग्नु भएको छ तपाईँ?
अब त्यसपछि चाहिँ अब हामीले त अब त्यसपछि चाहिँ यहाँ 11-12 पढ्यो, त्यसपछि चाहिँ ब्याचलर एमबिबिएस गर्न बङ्गलादेश गयो, अनि त्यहाँ चाहिँ बङ्गलादेशबाट उता कक्स बजार अनि सेन्ट मार्टिन, अनि त्यहाँबाट बङ्गलादेशबाट कलकत्ता गयो।
तपाईँ जति पनि ठाउँमा घुम्नु भएको छ नि, यो घुमेका ठाउँहरूमध्ये सबैभन्दा राम्रो चाहिँ कुन ठाउँ बन्यो?
राम्रो त अब ठाउँ अनुसार त सब कुरा राम्रै छ होइन, कलकत्ता नै राम्रै हो होइन, अब नेपाल नै राम्रै छ हाम्रो। नेपाल त अब सुन्दरता देश, त्यहाँ बङ्गलादेशमा चाहिँ त्यहाँ कक्स बजार गयो, अनि त्यसपछि सेन्ट मार्टिन गयो, सेन्ट मार्टिन नै राम्रो लाग्यो।
तपाईँ नेपालको भन्दा पनि बङ्गलादेशको चाहिँ धेरै ठाउँ घुम्नु भएको छ?
त्यहाँ चाहिँ 5 बसिया छ नि त अहिले लगातार होइन, अब बच्चामा आउँदाखेरि त नेपाल बस्यो, अनि बच्चामा त अब घुम्ने कुरै भएन नि त त्यस्तो।
बच्चामा घुमे पनि याद भएन तपाईँलाई नेपालको चाहिँ, तर बङ्गलादेशको चाहिँ धेरै याद भयो।
अब घुम्ने टाइममा चाहिँ बाहिर बस्यो क्या।
एउटा ठाउँको नाम लिनुपर्दा कुनै एउटा एकदमै मन परेको राम्रो नेपालको?
नेपालको एकदमै मन पर्ने मैले त अब नेपालमा त थुप्रै ठाउँहरू छ होइन, राम्रो ठाउँहरू छ होइन, मैले अब नेपालमा अब राम्रो ठाउँमा त अब कुन ठाउँ अब भन्नु, अब मैले राम्रो ठाउँको त अब त्यो हुन्छ नि त, नराम्रो हुन्छ नि त। अब कृष्ण मन्दिर भयो, भक्तपुर दरबार स्क्वायरहरू,
यो नेपालमा भनौँ त तपाईँ काठमाडौँ भ्यालीमा नै घुम्दा पनि अब हुन्छ नि त कुनै ठाउँ चाहिँ एकदमै मन पर्यो भन्ने, कुन ठाउँ भन्ने?
त्यसको लागि त उता सुन्दरी जल नै गएको, त्यहाँ पानी लागि फेमस छ, पानी खस्ने होइन।
सुन्दरी जलको चाहिँ अब सबैभन्दा के मन पर्यो तपाईँलाई?
त्यहाँ वाटरफल थियो, अनि त्यतिखेर साथी र भाइहरूसँग गएको थिएँ, त्यहाँ चाहिँ नुहायो।
घुम्न जाँदाखेरि अब तपाईँ साथीभाइसँग धेरै जानुभएको छ कि परिवारसँग जानुभएको छ कि एक्लै घुम्न जानुभएको छ?
होइन, मैले यो साथीहरूसँग नै बढी गएको, अन्त साथीहरूसँगै बढी गएको छ।
कोसँग जाँदा चाहिँ बढी रमाइलो हुने महसुस हुन्छ के छ?
साथीहरूसँगै जाँदा रमाइलो हुन्छ, किनभने
परिवारसँग जाँदा चाहिँ नहुने हो।
परिवारसँग गयो भने हल्का रेस्ट्रिक्सन हुन्छ नि त, होइन यहाँ नजा त्यहाँ नजा होइन, चाँडै फर्कनु पर्यो त्यो हुन्छ। अब साथीहरूसँग गयो भने जस्तै हामी सबै गर्थ्यौँ कि, हामी 7 गर्थ्यौँ कि कलकत्ता, अनि त्यहाँ गएपछि होटेलमा बस्यो, अनि त्यसपछि त्यहाँबाट घुम्यो, दिउँसो नि घुम्यो, अनि राति नै घुम्न मन लाग्यो भने राति नै गयो, 11 12 राति घुमिन्छ। तर त्यही हो, परिवारसँग गयो भने त त्यस्तो गर्न पाइँदैन।
त्यो बढी स्वतन्त्रता खोज्नको लागि पनि साथीभाइसँग जाँदा चाहिँ रमाइलो भयो।
साथीभाइहरूसँग त्यस्तो कम्फर्टेबल नै हुन्छ, अब फ्यामिलीसँग त अब साइतिर घुम्न नै मिल्दैन।
नेपालमा अब अहिले जुन रूपमा पर्यटन व्यवसाय भनौँ अथवा पर्यटकहरू जुन रूपमा आइरहेछन् नि, यसलाई अझ बढाउनको लागि भनौँ अथवा यो भिजिट इयर 2020 सफल बनाउनको लागि चाहिँ के गर्नु पर्ला?
अब यो भिजिट इयर नेपाल 2020 सफल बनाउनलाई त सबसे पहिला त प्रचार प्रसारण गर्नु पर्यो होइन। अब पर्यटन त अब बाहिरबाट आउने हो नि त, अब आफ्नो देशभित्रै त प्रचार गरेर भएन नि त, अब बाहिर नै प्रचार गर्नु पर्यो। अब नेपाल नेपाल होइन, बाहिर बस्ने होइन नेपालीहरू जति छन् उहाँहरूले चाहिँ होइन प्रचार गर्न सक्नुहुन्छ, त्यो सोसियल मिडियामा जे जहाँ भए पनि प्रचार गर्न सक्नुहुन्छ। हामी पनि त्यहाँ बङ्गलादेश बस्दाखेरि त्यहाँ होइन साथीहरूले भन्ने गर्छौँ होइन, त्यहाँ कलेजमा नि हामीले एउटा चाहिँ त्यो त्यो ब्यानर हुन्छ नि त्यो बनाएर चाहिँ हालिदिएको थियौँ क्या कलेजमा।
भनेको नेपाल घुम्न आउनु भनेर चाहिँ तपाईँले पहल गर्नु?
त्यही त, अब बाहिर त प्रचार गर्नु पर्ने अनि पो त्यहाँ थाहा हुन्छ अनि त्यहाँबाट चाहिँ आउने हो उहाँहरू। अब जहाँ थाहा नै हुँदैन के भइरहेको छ नेपालमा के होइन कसरी मान्छे आउँछ।
तपाईँको पहलले अब कोही तपाईँको बङ्गलादेशको साथीहरू घुम्न आउनु भएको छ नेपाल, आउने तयारी के छन्?
आउँदैछन्, एक हप्ता पछि आउँछन् बङ्गाल साथीहरू।
तपाईँले आफ्नो तर्फबाट पहल गरेर पनि पर्यटकले आउँदै हुनुहुन्छ?
अब सोसियल मिडियामा चाहिँ हाम्रो अब त्यो ग्रुपहरू हुन्छ नि त, त्यहाँ 5,000-6,000 मान्छे हुन्छ होइन, त्यहाँ त्यहाँ पनि हामी पोस्ट गर्ने गर्छौँ होइन, नेपालको राम्रो राम्रो ठाउँहरूको होइन फोटोजहरू हालिदिन्छौँ त्यहाँ,
त्यसले गर्दा पनि
त्यसले फोटोजहरू हेर्छन् अनि तिनीहरू कति राम्रो छ नेपाल होइन।
अहिले अब यो त भयो अब देखिएको ठाउँहरू भनौँ अथवा प्रचार प्रसारमा आएका ठाउँहरू होइन, कतिपय ठाउँहरू चाहिँ लुकेर तपाईँ हामीलाई पनि थाहा नभएका ठाउँहरू छन्, तिनीहरूलाई चाहिँ तपाईँ हाम्रो माझमा भनौँ अथवा अरू पर्यटकको माझमा प्रख्यात गराउन भनौँ अथवा चिनाउनको लागि के गर्नु पर्ला?
त त्यही प्रचार त हुनै पर्छ, बिना प्रचारको त पोसिबल छैन। अब तपाईँले इक्जाम्पलमा दिन्छ भने त्यो मनाङ मुस्ताङ होइन, त्यो मनाङ मुस्ताङ पहिला मान्छेहरू त्यस्तो जाँदैन थियो नि, त्यस्तो होइन थाहा नै थिएन, तर अहिले चाहिँ होइन म नगए पनि होइन बिचमा यस्तो ट्रेन्ड थियो होइन पैसा जम्मा गर्ने मनाङ मुस्ताङ घुमेर आउने अनि सोसियल मिडियामा फोटो पोस्ट गर्ने, यो एउटा ट्रेन्ड जस्तै भइसकेको थियो त्यो। अब त्यसको प्रचारले गर्दा हो क्या मान्छेहरूले थाहा पायो, अब कुनै साथीले होइन यहाँ गयो भने होइन त्यसले अब भन्छन् यो ठाउँ यस्तो यस्तो छ होइन, त्यसपछि आफूले नै जानु मन लाग्छ।
तपाईँ आफ्नो तपाईँले पनि अब पर्यटक लिएर आउनको लागि पहल गरिरहनु भएको रहेछ होइन, अब तत्काल घुम्ने अवसर आयो भने चाहिँ कुन ठाउँमा जानुहुन्छ?
अब त नेपालमै घुमिन्छ नि त,
नेपालको कुन ठाउँ जाने योजना बनाउनु
भएको छ? अब त्यो पोखरातिर जाने।
तपाईँको जति पनि घुम्न जाने योजना छ त्यो चाहिँ चाँडै सफल होस्, हाम्रो घुम्दै फिर्दैमा आएर आफ्नो अनुभव सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
साथी बिना नेपाने वीरगंजका ओमप्रकाश पटेलसँग उहाँको गुम्पेर अनुभव बारे कुरा गर्दै हुनुहुन्थ्यो। तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो पल्सा सुनिरहनु भएको छ। उज्यालो पल्सामा अब भने हामी गीत सुन्छौ, अबको पालामा चलचित्र ठुल्दाईको यो गीत सुनौ, त्यसपछि फेरि पनि आउँछौ।
सुन सनम मलाया छाउनी छिनमै हाँस्ने सनम छिन छिन मैरी साउनी, सुन सुन सनम मलाया छाउनी छिनमै हाँस्ने सनम छिन छिन मैरी साउनी, घुम्न जाउँ घुम्न नगरकोट, घुम्न जाउँ घुम्न जाउँ घुम्न नगरकोट,
जिन्दगीमा सानम माया हो सबै थोक, जिन्दगीमा सानम माया हो सबै थोक, सुन सुन सानम मलाया छाउनी जिन्दगीमा सानम नहुनु बेमानी, सुन सुन
तिम्रो लागि सनम यो छाती सेन्टर जेल, तिम्रो लागि सनम यो छाती सेन्टर जेल,
thank you.
हङकङको सुनको चुरा सिङ्गापुरे सारी माया तिमी सम्हाली देऊ मेरो घरबारी हङकङको सुनको चुरा सिङ्गापुरे सारी माया तिमी सम्हाली देऊ मेरो घरबारी सानम मलाया छाउनी छिनमै हाँस्ने सानम छिन छिन मैरी साउनी
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
जबदेखि स्कुटर आयो साफले स्कुटर त केटीको लागि हो भन्थे त्यसपछि युनिसेक्स स्कुटर आयो यानी केटा र केटी दुवैको लागि तर आजसम्म कसैले यो स्कुटर फ्यामिलीको लागि हो भनेन तर प्राय हेर्नुभयो भने स्कुटर चलाउने चाहिँ फ्यामिलीको सबै हुन्छन् बुबा आमा दाई भाई भाउजू सबै
त्यसैले हिरोले ल्याएको छ नेपालकै पहिलो फ्यामिली स्कुटर हिरो डेस्टिनी 125 जसमा छ गजब पावर र i3s प्रविधि बाहिरै तेल हाल्न मिल्ने ठाउँ टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन जस्ता आकर्षक फिचरहरू तपाईँको फ्यामिलीलाई पर्फेक्ट फिट हुने गरी हिरो डेस्टिनी 125 मेरो फ्यामिलीको नयाँ मेम्बर
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज तपाईँ हुनुहुन्छ उज्यालो पल्सामा उज्यालो पल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा सुनिरहनु भएको छ भने 90 मेगाहर्जमै धादिङमा युनिक एफएम र सिन्धुलीमा सुनकोशी एफएमबाट पनि सुनिरहनु भएको छ यस्तै विराटनगरमा स्काई एफएम चितवनमा रेडियो चितवन पोखरामा रेडियो तरंग कैलालीमा एफएम रेडियो स्टार डोल्पामा रेडियो त्रिपुरा काभ्रेमा सैपड एफएमबाट सुनिरहनु भएको छ यसै गरी बर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर जाँजरकोटमा रेडियो जाँजरकोट र रेडियो हाम्रो पाइला जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज रूकुममा रेडियो चौरजहारी डडेलधुरामा रेडियो युनिटी मैतडीमा रेडियो सनसेरबाट सुनिरहँदा तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम मनाङमा रेडियो मनाङ बाजुरामा रेडियो पौरखी रामेछापमा रेडियो तीनलाल शंखुवासभामा गुरास एफएम मुगुमा रेडियो खेस्मा मालिकाबाट सुनिरहँदा नुवाकोटमा मिक्स एफएम हुम्ला रूपमा रेडियो कैलाश अनि पाल्पामा चाहिँ रेडियो मुक्तिनाथबाट हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। सँगसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि हामीलाई सुनिरहनु भएको छ। उज्यालो पल्सामा आज यतिखेरसम्म हामीले इतिहासमा आजको दिन वीरगंजका ओम प्रकाश पटेलको घुमफिर अनुभव अनि गीत सुनिसकेका छौं। हामीसँग मीडियामा आजको बजार अनि आजका पाहुनामा पत्रकारितासँगै साहित्य क्षेत्रमा सक्रिय धनकुटाका रमेश चन्द्र अधिकारीसँगको भलाकुसारी बाँकी नै छ। मीडियामा आजको पालो भइसकेको छ र सबैभन्दा पहिले त मैले मौसम सम्बन्धी जानकारी नै लिएर आएकी छु। यतिखेर ललितपुरको जावला खेलमा रहेको उज्यालो घर अगाडिको मौसमको कुरा गर्नुपर्दा चाहिँ घाम लाग्न थालिसकेको छ र आकाशमा यसो हेर्दाखेरि चाहिँ पूर्ण रूपमा त खुलेको छैन, तर पनि घाम लागिसकेको अवस्थामा अब तातो नै हुन्छ भनेर हामीले अनुमान गर्न सक्छौं। र समग्रमा अहिले देशभरिकै मौसमको कुरा गर्नुपर्दा चाहिँ मध्य र पूर्व भूभाग लगायत पश्चिमी पहाड़ी क्षेत्रको मौसम चाहिँ आंशिकदेखि सामान्य बदली छ, अरू ठाउँको मौसम चाहिँ आंशिक बदली छ भनेर मौसम पूर्वानुमान महाशाखाले बताएको छ। र आज मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ समग्रमा देशभरिकै मौसम चाहिँ आंशिकदेखि सामान्य बदली हुन्छ, पश्चिमी क्षेत्रको केही ठाउँमा अनि मध्य र पूर्वको चाहिँ पहाड़ी मध्य र पूर्वको थोरै ठाउँमा चाहिँ आज चट्याङ हावाहुरी अनि असिनासहित पानी पर्ने सम्भावना छ भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै उच्च पहाड़ी र हिमाली क्षेत्रको केही ठाउँमा चाहिँ हल्का हिमपात पनि हुनेछ भनेर पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र आज अनि भोलि पनि चट्याङ हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ केही ठाउँमा। यो चाहिँ स्थानीय वायु र पश्चिमी वायुको प्रभावले चाहिँ यस्तो हुन लागेको हो भनेर मौसमविदले बताएका छन्। तर पर्सि आइतबार भने देशको पूर्वी पहाड़ी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनि अरू ठाउँको मौसम चाहिँ सामान्यतया सफा नै रहन्छ। पूर्वी पहाड़ी क्षेत्रको एक दुई ठाउँमा चाहिँ छिड़ेक वर्षाको सम्भावना छ भनेर मौसमविदले अनुमान गरेका छन्। यस्तै अब हामी अरू प्रसंगतिर लाग्छौं र अरू प्रसंगको क्रममा मैले खबर लिएकी छु। अहिले जुन विश्वभरि नै कोरोना भाइरस फैलिरहेको छ, यही सन्दर्भमा नेपालमा पनि अब भीड़भाड़मा चाहिँ सतर्क रहनु भनेर डाक्टरले सुझाव दिएका छन्। यही खबर हामीसँग छ उज्यालो पल्सामा। कोरोना भाइरस संक्रमणको त्रास फैलिसँगै देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिममा राखेकाले सचेत रहन अनुरोध गरिएको सूचनामा उल्लेख छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा सम्मेलन धेरै जमघट हुने कार्यक्रम आयोजना नगर्न आह्वान गरेको थियो। गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय अर्को सूचना नहुन्जेलसम्म विभिन्न जात्रा मेला होली लगायत पर्व आयोजना नगर्न अनुरोध गरेको छ। भक्तपुरले पनि सभा समारोह एवं धार्मिक तथा पारिवारिक उत्सव समेत आयोजना नगर्न अनुरोध गरेको छ। अत्यावश्यक अवस्थामा बाहेक भीड़भाड़मा नजान र जाँदा मास्क प्रयोग गर्ने लगायत सतर्कता अप्नाउन सबै सरकारी गैर सरकारी संस्था एवं जिल्लावासीलाई अनुरोध गर्दछौ सूचनामा भनिएको छ। निरन्तर रुगाखोकी, ज्वरोको संक्रमण हुने, निरन्तर टाउको दुख्ने, घाँटीमा समस्या हुने जस्ता लक्षण देखिए स्वास्थ्य परीक्षण गराउन समेत आह्वान गरिएको छ। प्रशासन कार्यालय झापाले पनि होली पर्वमा भिज्ने, अबेर लगाउने, भेला गोष्ठी आयोजना नगर्न अनुरोध गरेको छ। कोरोना भाइरसबाट बस्न नियमित रूपमा साबुन पानीले हात धुने, भीड़भाड़मा नजाने, हाँस्यौं गर्दा नाकमुख छोप्ने लगायतका सावधानी अप्नाउन पनि अनुरोध गरिएको छ। जिल्ला प्रशासन ललितपुरले कोविड 19 अर्थात कोरोना भाइरसबाट सुरक्षित रहन र सामूहिक जमघट नगर्न अनुरोध गरेको छ। होलीमा पानी र पोहरा नखेल्न, नखेलाउन, ठूलो संख्यामा मानिसको जमघट नगराउन, भोज भतेर, जात्रा महोत्सवको आयोजना नगर्न, ठूलो संख्यामा सभा सम्मेलन नगर्न पनि अनुरोध गरिएको छ। यस्तै सरकारले कोरोना भाइरसबाट त्रसित नहुन आग्रह गरेको छ। नेपाली सजग हुनुपर्ने बेला आएको संचार तथा सूचना प्रविधि मन्त्री समेत रहेका अर्थमन्त्री डाक्टर युवराज खतेडाले बताउनु भएको छ। हामीले आफ्नो दैनिकीलाई व्यवस्थापन गर्नुपर्ने बेला आएको छ, त्रसित भएर होइन सजग भएर हिँड्ने बेला हो यो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, सरकारले सबै तयारी गरिसकेको छ। विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरेर सतर्कता अप्नाइएको जानकारी उहाँले दिनुभएको छ। उहाँका अनुसार 37 नाकामा स्वास्थ्य टोली पनि खटाइएको छ। भारत प्रवेश गर्ने 37 नाकामा स्वास्थ्य टोली राखिएको छ। उहाँले भन्नुभयो विमानस्थलबाट प्रवेश गर्ने 6 प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखिएको छ। यस्तै कोरोना भाइरसकै कुरा गर्नुपर्दा चाहिँ अब राम्ररी बेला बेलामा हात साबुन पानीले धोइराख्ने गर्नाले पनि सचेत भइन्छ भनेको, जुन यो कोरोना आफूमा आइपुगेको छ भने पनि धुँदाखेरि चाहिँ पखालेर जान्छ भनेर पनि डाक्टरले भनेका छन्। र कोरोना भाइरसको कुरा गर्नुपर्दाखेरि चाहिँ अहिले चाहिँ यो ठ्याक्कै मौसम परिवर्तनको बेला भएको भएर मौसमी फ्लूका बिरामीहरू पनि देखिन्छन्, जसले गर्दा रुगाखोकी लाग्ने बित्तिकै मलाई कोरोना नै भयो कि भनेर आत्तिने गरेको पनि हामीले पाउँछौं। तर त्यसो नगरिकन आफैले ख्याल गर्ने भनेर पनि डाक्टरहरूले चाहिँ सुझाव दिएका छन्। रुगाखोकी लागेका र ज्वरो आएका व्यक्तिलाई चाहिँ घरमै सुरक्षित तरिकाले बस्न पनि डाक्टरले आग्रह गरेका छन्। विशेष गरी कोरोना प्रभावित देशबाट आएका नागरिकलाई कम्तीमा पनि 14 घरमै सुरक्षित तरिकाले बस्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले आग्रह गर्नुभएको छ। उनीहरूले घरमै सकेसम्म अरूसँग घुलमिल नगर्ने, भीड़भाड़मा नजाने, ज्वरो तथा रुगाखोकी लागे परीक्षणका लागि अस्पताल जानुपर्ने पनि उहाँले बताउनु भएको छ। कोरोनाको संक्रमण 14 देखिने भएकाले प्रभावित देशबाट आएका व्यक्तिले कम्तीमा 14 सुरक्षित तरिकाले छुट्टै बस्दाखेरि राम्रो हुन्छ भनेर पनि डाक्टर वास्तोलाले भन्नुभएको छ। यस्तै कोरोना भाइरस संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले भीड़भाड़मा नजान तथा हात नमिलाउन पनि उहाँले आग्रह गर्नुभएको छ। बाहिर चाहिँ के हल्ला रहेछ भने अब हावाबाट नै सर्ने हुँदाखेरि चाहिँ यो हामीलाई पनि सर्छ भनेर मानिसहरू डराइरहेको अवस्था पनि हामीले भेटेका छौं। तर यो हावाबाट सर्ने होइन, हामी जो संक्रमित व्यक्ति छ उसले कुरा गर्दा, हाछ्यौं गर्दा अथवा खोक्दाखेरि जुन थुकको छिटा निस्किन्छ त्यो थुकको छिटामा चाहिँ सम्पर्क भयो भनेदेखि अनि यो सर्ने हुन्छ। त्यही भएर हामीले आफ्नो वरिपरि पनि राम्ररी सरसफाई गर्नुपर्छ, अनि कतै छोइसकेका छौं भनेदेखि फेरि आफूले साबुन पानीले हात धुन पनि सकिन्छ। अनि जति बेला पनि नाक मुख आँखामा छोइरहने कसै कसैको चाहिँ बानी हुन्छ, त्यसो चाहिँ नगर्नुहोला भनेर पनि डाक्टरले चाहिँ सुझाव दिएका छन्। अनि साबुन पानी छैन भनेदेखि चाहिँ सेनिटाइजर पनि प्रयोग गर्न सकिन्छ भनेर डाक्टरले भनेका छन्। यस्तै रुगाखोकी लागेका व्यक्ति र स्वास्थ्य कर्मीले अनिवार्य मास्क लगाउनुपर्छ, तर जसलाई केही पनि भएको छैन उसले चाहिँ नलगाउँदा पनि केही फरक पर्दैन भनेर पनि डाक्टर वास्तोलाले भन्नुभएको छ। किनभने खोक्दा र हाछिउँ गर्दा निस्कने थुक र ऱ्यालले चाहिँ अर्को व्यक्तिलाई सर्ने भएकाले संक्रमित व्यक्तिले मास्क लगाउँदाखेरि उसले खोकेको बेलाको थुक, हाछिउँ गर्दाको थुक चाहिँ बाहिर आउन पाउँदैन, त्यसले गर्दा पनि पहिले नै जोखिम चाहिँ कम हुन्छ भनेर पनि उहाँले भन्नुभएको छ। अनि रुगाखोकी लागेका व्यक्तिले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने र अरूले प्रयोग गरेका सामान बिरामीले प्रयोग नगर्दा पनि यो चाहिँ पहिलेनबाट जोगिन सकिन्छ। यस्तै संक्रमित व्यक्तिले परिवारका सदस्यसँगै सँगको दूरी बढ़ाउने, बोल्दा अलि परै बस्ने गर्नाले पनि संक्रमण फैलनबाट चाहिँ जोगिन सकिनेछ भने, अहिले मौसमी रुगाखोकीका बिरामी बढ़ने समय भएकाले रुगाखोकी र ज्वरो आउने बित्तिकै कोरोना भएको भनेर शंका गर्नुहुँदैन, तर उपचारको लागि अस्पताल भने जानुपर्ने हुन्छ। डाक्टर वास्तोलाका अनुसार उच्च ज्वरो आउनु, खोकी लाग्नु तर खकार नआउनु, सास फेर्न गाह्रो हुनु, मासु दुख्नु, थकान धेरै महसुस हुनु कोरोनाका लक्षण हुन्। यस्तै 81 ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, सुक्खा खोकी लाग्नु मौसमी फ्लू हो। यी दुईको लक्षण चाहिँ मिल्दोजुल्दो छ, तर मौसमी फ्लूसँग लक्षण मिल्दोजुल्दो भए पनि कोरोना संक्रमितलाई टाउको भने दुख्दैन, टाउको दुखेको छ, रुगाखोकी पनि लागेको छ भनेदेखि यो मौसमी फ्लू हो, त्यसैले आदिनु पर्दैन भनेर पनि डाक्टरले भनेका छन्। र यी लक्षण देखियो भने घरमै तातो झोलिलो खानेकुरा खाएर आराम गर्ने, तर पनि सँगसँगै डाक्टरको सुझाव पनि लिनुपर्छ, उपचार पनि गराउनु पर्छ भनेर पनि डाक्टर वास्तोलाले भन्नुभएको छ। र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको नै 1% कोरोना भाइरस भएको पाइएको छ। यस्तै 81% सामान्य खोकी देखिन्छ भने 18% निमोनिया भएर सास फेर्न गाह्रो हुने गरेको पनि पाइएको छ। अहिलेसम्म कोरोना प्रभावित देशबाट आएका 27 नेपालीलाई काठमाडौँको टेकुमा रहेको आइसोलेसनमा राखिएको छ र उनीहरूमध्ये कसैलाई पनि कोरोना भएको भनेर पुष्टि भएको छैन, उनीहरूलाई कोरोना भएको छैन, त्यही भएर पनि आत्तिनुपर्ने अवस्था चाहिँ छैन भनेर डाक्टरले भनेका छन् र यही प्रसंगमा अब आइसोलेसनको सुरक्षामा चाहिँ प्रहरी राखिने भएको खबर आज कान्तिपुर दैनिकले छापेको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा आइतबारदेखि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ। कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका बिरामी भाग्ने घटना देखिन थालेपछि अस्पताल प्रशासनले प्रहरी र परामर्शदाता राख्ने निर्णय गरेको हो। माइक्रोफोन राखेर सुरक्षित दोहोरो संवादको समेत व्यवस्था गरिरहेका छौं। अस्पतालका निर्देशक डाक्टर सागर राज भण्डारीले भन्नुभयो, बिरामी स्वास्थ्यकर्मी परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि माइक्रोफोन राख्न थालिएको हो। आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नपाउन् भनेर अस्पतालमा सीसीटीभी समेत जडान गर्न थालिएको छ। अस्पतालको आइसोलेसन वार्डमा राखिएका दक्षिण कोरियाबाट आएका एक नेपाली बुधबार राति भागेका थिए। यसअघि समेत एकजना विदेशी नागरिक अस्पतालबाट भागेका थिए। उनी डराएका थिए, अरू लक्षण देखिएको थिएन। डाक्टर राज भण्डारीले भन्नुभयो, उहाँका अनुसार भागेका ती बिरामीलाई हिजो विराटनगरमा भेटिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा जान भनिएको छ। अस्पताल आउँदा उनको मुख सुक्खा थियो। अस्पतालका डाक्टर अनुप बास्तोलाले भन्नुभयो, कोरियामा नै संक्रमण भयो कि भनेर आतिएका समेत थिए। अस्पतालमा अस्ति बुधबार कोरिया, यूएई र कतारबाट आएका तीन नेपाली र नेपाल भ्रमणमा रहेका एक फ्रेन्च नागरिक भर्ना भएका थिए। हिजो एक थप जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। अहिले अस्पतालमा चारजना शंकास्पद बिरामी भर्ना छन्। गएको मंगलबार कोरियाबाट आएका तीन नेपाली र चीनबाट आएका एकजना चिनिया नागरिकमा कोरोना परीक्षणपछि संक्रमण नदेखिएपछि अस्पतालले डिस्चार्ज गरेको छ र सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन औषधि, मास्क, मेडिकल उपकरणको उचित व्यवस्थापन र विदेशबाट आउने स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएकाले तत्काल सर्वसाधारणले त्रास मान्नु नपर्ने पनि जनाएको छ। नाकाहरूबाट आउजाउ गर्नेलाई जाँच गरेरै मात्र आउन दिने व्यवस्थाले यसको रोकथाममा सहयोग पुगिरहेको पनि सरकारले जानकारी गराएको छ। र सहयाबाट बुधबार राति भागेका व्यक्ति बिहिबार विराटनगरमा फेला परेपछि फेरि पनि भर्ना गरिएको छ भनेर यो खबर आज कान्तिपुर दैनिकले छापेको छ। र यस्तै औषधिको कुरा गर्दाखेरि चाहिँ औषधि व्यवस्था विभागले भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि देशमा तत्काल औषधि अभाव नहुने बताएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले मंगलबारदेखि केही औषधि निर्यातमा रोक लगाएको छ, तर पनि औषधि हामीसँग पर्याप्त छ भनेर औषधि व्यवस्था विभागले भनेको छ। यस्तै कोरोनासँगै जोडिएर आउने पछिल्लो कुरा चाहिँ मास्क छ। 80 रुपियाँमा पाइने मास्कलाई चाहिँ 450 रुपियाँ परेको छ। यो पोखरा अनि नेपालगंजको खबर छ। कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी शुरू भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगंजका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्। माग बढेसँगै औषधि पसलले सो अस्वाभाविक मूल्य बढ़ाएर बेच्न थालेका हुन्। कृत्रिम अभाव सृजना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यो धन्दामा लागेको छ। अभावका बेला 5-10 रुपियाँ बढ़ी मूल्य लिनु स्वाभाविक होला, तर 80 रुपियाँ पर्ने मास्कलाई 450 बिक्री गरिएको छ। यो त लूट नै भएको छ। यस्तै यही प्रसंगमा वीर अस्पतालकै फार्मेसीले मास्क लुकाएको अनि चारवटा फर्मलाई 4,30,000 रूपियाँ जरिवाना गरिएको छ। सरकारले अनुगमनलाई पनि तीव्र बनाइरहेको छ। वीर अस्पतालमा रहेको आयुष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधिजन्य सामग्री लुकाएर कृत्रिम अभाव सृजना गरेको पाइएपछि त्यसलाई चाहिँ कार्यवाही गरिएको छ। यो खबर विस्तृत रूपमा चाहिँ तपाईँले उज्यालो.com गएर हेर्न सक्नुहुनेछ। यस्तै मास्ककै कुरा गर्नुपर्दा चाहिँ सरकारले मास्क खरिद गर्न खुलाएको टेण्डर रद्द गरेको खबर आज नयाँ पत्रिका दैनिकले छापेको छ। विश्व स्वास्थ्य संगठनले 1500 सेट फिजिकल प्रोटेक्टल इक्विपमेन्ट किन्नु, तर मन्त्रालय भन्छ त्यति धेरै किन्न बजेट छैन। 5 देश ट्रान्जिट भएर आउने विदेशीले हेल्थ सर्टिफिकेट देखाउनु पर्ने भएको छ। चीन, हङकङ र ताइवान सहित जापान, दक्षिण कोरिया, इटली र इरानका नागरिक तथा ती देश भएर आउने विदेशीलाई आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट पेश गरेर मात्र नेपाल आउन दिइने निर्णय भएको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी आउँछौं हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। उज्यालो पल्चामा अब भने हामी अर्को एउटा गीत सुन्छौं, त्यसपछि फेरि पनि आउँछौ। अबको पालीमा सुगम पोखरेलको स्वरमा रहेको गीत सुन्छौ अनि फेरि पनि आउँछौ।
मेरो जीवन यस्तो होस् हरेक दिन फरक हो, मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस् हरेक दिन फरक हो। वीर व्यथा सबै हराओ हरेक रात सरस हो, बाँच्न पाऊँ हरेक दिन सबैलाई खुसी परेर, हाँस्न पाऊँ हरेक छिन गर्वले शिर उठाएर, साँझमा दिनभरि काम सुकर्मलाई खेलाउँ छु, भोलि उठेर गर्ने कामको योजना बनाउँछु, योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस्, योठमा मुस्कान फैलेर सबैलाई घेरेको होस्, मेरो जीवन यस्तो होस्, मेरो जीवन यस्तो होस् हरेक दिन फरक हो।
कै पनि आफ्नो जीवन अरूको भन्दा फरक होस् र आफ्नो कारण अरूलाई केही दुःख नपरोस् यही कामना गरौं हामी सबै। सुगम पोखरेलको स्वरमा रहेको गीत सुन्यौं उज्यालो पल्चामा।
आजको बजार
आजको बजारको पालो भएको छ र आजको बजारमा मैले पहिले त तरकारीको भाव सम्बन्धी जानकारी नै लिएर आएकी छु। आज थोरै तरकारीको भाव चाहिँ घटबड भएको छ। आज चाइनिज सुकेको लसुन र नेपाली सुकेको लसुनको भाव चाहिँ बढेको छ। आज चाइनिज सुकेको लसुनको भाव किलोको 495 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भनेदेखि नेपाली सुकेको लसुनको भाव चाहिँ 395 रुपियाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै हरियो धनियाँ चाहिँ भाव घटेको छ, 55 रुपियाँमा झरेको छ अनि हरियो लसुनको भाव पनि घटेको छ, किलोको 125 रुपियाँ खुद्रा मूल्यमा झरेको छ। यसै गरी बजारमा आज हरियो फर्सीको भाव घटेको छ, किलोको 35-45 रुपियाँमा झरेको छ भने भिन्डी पनि 10 रुपियाँ घटेर 135 रुपियाँ खुद्रा मूल्यमा झरेको छ अनि हरियो प्याजको भाव पनि आज घटेको छ, 115 रुपियाँ खुद्रा मूल्यमा झरेको छ। ब्रोकाउलीको भाव पनि घटेर 55 रुपियाँ खुद्रा मूल्यमा झरेको छ भने आज डल्ले च्याउको भाव चाहिँ बढेको छ, किलोमा 10 रुपियाँ बढेर 305 रुपियाँ खुद्रा मूल्य पुगेको छ अनि बजारमा आज मटरको साग 10 रुपियाँ बढेर 95 रुपियाँ पुगेको छ भने भारतीय सुकेको प्याज पनि भाव 10 रुपियाँ नै बढेर 95 रुपियाँ खुद्रा मूल्य पुगेको छ भने सानो गोलभेडा 10 रुपियाँ बढेर किलोको 55 रुपियाँ खुद्रा मूल्य पुगेको छ। अरू तरकारीको भाव भने हिजो जस्तै रहेको छ। अब नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारीको पालो र अमेरिकी डलरको भाव चाहिँ बढेको छ। आज अमेरिकी डलर एकको खरिदर 117 रुपियाँ 1 पैसा छ, बिक्री दर 117 रुपियाँ 61 पैसा छ। हिजो चाहिँ अमेरिकी डलर एकको खरिदर 116 रुपियाँ 86 पैसा, बिक्री दर 117 रुपियाँ 46 पैसा थियो भने आज बढेको छ। यस्तै युरोपियन डलर एकको खरिदर 130 रुपियाँ 69 पैसा, बिक्री दर 131 रुपियाँ 36 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर 150 रुपियाँ 98 पैसा, बिक्री दर 151 रुपियाँ 75 पैसा रहेको छ। यस्तै स्विस फ्रेङ्कको खरिदर 122 रुपियाँ 82 पैसा, बिक्री दर 123 रुपियाँ 45 पैसा, अस्ट्रेलियन डलर एकको खरिदर 77 रुपियाँ 45 पैसा, बिक्री दर 77 रुपियाँ 85 पैसा, क्यानेडियन डलर एकको खरिदर 87 रुपियाँ 24 पैसा, बिक्री दर 87 रुपियाँ 69 पैसा, सिंगापुर डलर एकको खरिदर 84 रुपियाँ 43 पैसा, बिक्री दर 84 रुपियाँ 86 पैसा रहेको छ। यस्तै चाइनिज युआन एकको खरिदर 16 रुपियाँ 87 पैसा, बिक्री दर 16 रुपियाँ 96 पैसा, साउदी अरेबियन रियल एकको खरिदर 31 रुपियाँ 19 पैसा, बिक्री दर 31 रुपियाँ 35 पैसा, कतारी रियल एकको खरिदर 32 रुपियाँ 14 पैसा, बिक्री दर 32 रुपियाँ 30 पैसा, थाइबाट एकको खरिदर 3 रुपियाँ 71 पैसा, बिक्री दर 3 रुपियाँ 72 पैसा, युएई डिराम एकको खरिदर 31 रुपियाँ 86 पैसा, बिक्री दर 32 रुपियाँ 2 पैसा रहेको छ। यस्तै मलेसियन रिङ्गेट एकको खरिदर 28 रुपियाँ 12 पैसा, बिक्री दर 28 रुपियाँ 26 पैसा रहेको छ भने स्विडिश क्रोनर एकको खरिदर 12 रुपियाँ 34 पैसा, बिक्री दर 12 रुपियाँ 40 पैसा रहेको छ। यस्तै डेनिस क्रोनर एकको खरिदर 17 रुपियाँ 49 पैसा, बिक्री दर 17 रुपियाँ 58 पैसा, हङकङ डलर एकको खरिदर 15 रुपियाँ 6 पैसा, बिक्री दर 15 रुपियाँ 13 पैसा रहेको छ भने कुवेती दिनार एकको खरिदर 382 रुपियाँ 50 पैसा, बिक्री दर 384 रुपियाँ 47 पैसा अनि बहराइन दिनार एकको खरिदर 310 रुपियाँ 32 पैसा, बिक्री दर 311 रुपियाँ 92 पैसा रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्ने हामीले उज्यालो पल्सामा। अर्को जानकारी पनि छ, अब बैंकमा सुन राख्दा ब्याज पाइने भएको खबर आज गोर्खापत्र दैनिकले छापेको छ। ब्याजदर घोषणा गर्ने जिम्मा वाणिज्य बैंकलाई नै तोकिएको छ। सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले नेपाली नागरिकसँग भएको सुन बैंकहरूमा निक्षेपको रूपमा लिने विषयमा निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले हिजो जारी गरेको निर्देशिका अनुसार क वर्गका वाणिज्य बैंकहरूले नेपाली नागरिकसँग रहेको सुनलाई निक्षेपको रूपमा स्वीकार गर्न सक्नेछन्। सुनले दिनहुँ नयाँ रेकर्ड बनाउँदै गएको छ। बुधबार अस्ति तोलामा 2200 रुपियाँ बढेको थियो सुनको भाव अनि तोलाको चाहिँ 80,500 रुपियाँ थियो भने हिजो त्यसमा 200 रुपियाँ बढेर हिजो तोलाको 80,700 रुपियाँ पुगेको थियो। यो चाहिँ नयाँ रेकर्ड हो, अहिलेसम्मकै महँगो भावमा पुगेको छ सुनको भाव। आज के हुन्छ हामी सकेसम्म 12 बजेको नेपाल खबरमा यसबारेको जानकारी प्रस्तुत गर्नेछौं।
आजका पाहुना,
आजका पाहुना रमेश चन्द्र अधिकारी 2023 सालमा धनकुटाको देब्रेवासमा जन्मनुभयो। बुवा आमा सरकारी सेवामा रहेकाले बाल्यकाल भने भोजपुरमा बित्यो। तर एसएलसी दिएपछि उच्च शिक्षाको लागि फेरि पनि उहाँ जन्मथलो धनकुटा नै पुग्नुभयो। पछि त्यही जन्मथलोलाई नै कर्मथलो बनाउनुभयो। 25 वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उहाँले गजल, कविता र गीत पनि लेख्नु भएको छ। आजका पाहुना रमेश चन्द्र अधिकारीसँग मोरङ सहकर्मी सुमन तिमिल सेनाले कुरा गर्नुभएको छ।
स्वागत छ, धन्यवाद छ सुमनजी।
अहिले पनि धनकुटा नै बसाइ?
साबिकै ठाउँमा, एकदमै जन्म थलो कर्म थलो सबै त्यही।
चिसो ठाउँ है?
ठण्डा छ, एकदम राम्रो छ, हावापानी राम्रो भन्छन्, अब प्राकृतिक रूपमा पनि सुन्दर भन्छन् है धनकुटालाई। त्यसो भने एकदमै खुसी पनि लाग्छ त्यो ठाउँमा बस्दाखेरि।
बाल्यकालको सम्झना छ? कुन बेलादेखिको सम्झनुहुन्छ?
बाल्यकाल नर्मल्ली अब जुन बेला आफूलाई स्मरण हुने भनेको 5-7 वर्षको उमेर नै हो होइन, त्यहाँदेखि चाहिँ मलाई छ, किनकि त्यो बेलादेखि त अब स्मरण अब बाल्यकालको मजाले छ।
के गर्नुहुन्थ्यो
बाल्यकालमा? सामान्य
एउटा
बाल सुलभ, एउटा स्वाभाविक बाल सुलभको रूपमा मेरो पनि त्यसरी नै हो है, त्यस्तो अस्वाभाविक खालको थिएन, सामान्य खालकै बाल सुलभ हो मेरो पनि। र त्यो बेला अलिकति अब स्वाभाविकै अलिक चञ्चल स्वभावकै थिएँ बाल्यकालमा चाहिँ। त्यसपछि अब साथीभाइसँग एकदम मिल्ने होइन, घुलमिल हुने, अनि अरू साथीभाइलाई चाहिँ अलिक आफ्नो कुराकानी गरेर हुन्छ, गफ गरेर हुन्छ, अलिक आकर्षक आफूतिर तान्ने है, ध्यान तान्नको लागि चाहिँ त्यसलाई तुक्का मिलाएर हुन्छ के गरेर हुन्छ, त्यो खालको चाहिँ मेरो स्वभाव थियो बच्चादेखि नै।
भनेको हँसाउने, सधैँभरि खुसी पारिराख्ने खालको कि कस्तो
हो? जस्तै साथीभाइसँग भेट्यो नर्मली उनीहरू हेलो हाई मात्रै नभएर आफूसँग चाहिँ केही समय बसिदियोस् होइन, आफूसँग चाहिँ त्यो खालको चाहिँ म आफ्नै ढङ्गबाट चाहिँ म त्यो उनीहरूलाई एट्र्याक्सन गर्नको लागि एउटा भने सामान्य अरूभन्दा मेरो फरक रहेछ भन्नुभयो कि त्यो उनीहरूले मेरो वरिपरि साथीहरू धेरै नै हुन्थे।
त्यो फरक मध्येको एउटा फरक भन्नु न, के थियो
फरक मध्ये? अब जस्तै भने म साथीहरूलाई चाहिँ अब जोक गरेर हँसिटाउने पनि होइन, त्यसपछिबाट अब गीत गाएर हुन्छ कि अथवा उनीहरूलाई चाहिँ अलिकति उनीहरू रमाइलोपन होइन, रमाइलो खालको चाहिँ माहौल अलिकति सिर्जना गर्थेँ म।
गर्नुहुन्थ्यो? कुन स्कुलमा पढ्नु भयो?
मैले त स्कुल त धेरैवटा चाहेँ, एउटा भनेको सुरुवाती मैले कखरा सिकेको चाहिँ मेरो घरै छेउमा एउटा गणेश प्रावि थियो देब्रेवासकै। त्यसपछिबाट म अहिले अर्को धनकुटा पुग्नु हुनेले धेरैलाई थाहा छ, धनकुटाको सल्लेरी वन, सल्लेरी वनको बिचमा पर्छ, त्यहाँ सरस्वती प्रावि भन्ने थियो, त्यो चाहिँ अहिले बन्द भइसकेको छ, मर्ज भइसकेको छ अर्को स्कुलमा। र थ्री क्लासमा त्यहाँ भएपछि मैले मेरो बुवा आमा चाहिँ दुवैजना जागिरे राष्ट्रिय वाणिज्य ब्याङ्कमा हुनुहुन्थ्यो, उहाँहरूको सर्वा भएर भोजपुर जानुभयो, भोजपुर, अनि उहाँहरू सँगसँगै म चाहिँ फेरि फोकलासदेखि चाहिँ मैले भोजपुरको दिङ्ला अहिलेको सडानन्द नगरपालिका भन्छ त्यहाँ मैले त्यहाँको त्यहाँ स्थित अरुण मावि 4 एसएलसी सबै मैले त्यहाँ लामो बसाइयो मेरो त्यहाँ बाल्यकाल
भोजपुरमा
हो।
अनि त्यसपछि?
त्यस पछाडि मैले एसएलसी पास गरेपछि मैले उच्च शिक्षाको लागि म फेरि आफ्नै जन्मथलो धनकुटै फर्केँ, घरैमा बसेर मैले धनकुटा बहुमुखी क्याम्पसमा पढेँ प्रवीणता तहसम्म चाहिँ। त्यस पछाडिबाट मैले फेरि ब्याच 10 लागि चाहिँ फेरि धरान झरेँ म महेन्द्र बहुमुखी क्याम्पसमा। हो,
भनेको धेरै लामो समय चाहिँ धनकुटामा बस्नु भएन घरमा?
होइन, बाल्यकालको केही सुरुवाती अब 9-10 वर्षको उमेरसम्म त म धनकुटा रहेँ, त्यसपछिबाट फेरि अब एसएलसी गरेर आएपछि स्वाभाविकै अब 16-17 वर्षको उमेरमा फेरि म धनकुटै आएँ। तर त बिचको समय, बिचको ग्याप जुन थियो त्यसमा चाहिँ म अरू ठाउँमा बसेँ बुवा आमासँगै।
खेतीपाती मेलापात हुन्थ्यो कि हुँदैन त्यो?
खेतीपाती मेलापातको चाहिँ त्यस्तो महसुस गर्न पाइएन, किनकि त्यो कर्मचारीको छोराछोरी भन्ने बित्तिकै बुवा आमाको पछि
जानुहुन्थ्यो, उतै उतै जाने
हो, त्यसले गर्दाखेरि त्यस्तो अब रमाइलो लाग्थ्यो। यस्तो हुन्छ नि अब अरूले खेतमा चाहिँ अब रोपाई गरेको अरू त्यसमा चाहिँ
हेरेर चाहिँ रमाइलो लिने, आफै चाहिँ सहभागी
आफू भइएन। हाम्रो खेतहरू छ यद्यपि, बारीहरू पनि छ, र पनि त्यो महसुस गर्न पाइएन।
अनि यो पत्रकारितामा पनि लाग्नुभयो होइन? अब सरकारी जागिरेको छोराछोरी सामान्यतया कतिपय अवस्थामा काठमाडौँमा बसेर पढ्ने हुन्छन्, त्यहीँ जागिर खाने हुन्छन्, त्यहीँबाट विदेशतिर जाने, युरोपका देशहरूमा जाने पनि चलन छ। अब तपाईँ चाहिँ धनकुटामै बस्नुभयो र पत्रकारिता रोज्नुभयो,
त्यो चाहिँ तपाईँले भने जस्तै विदेश जाने लहर भनेको चाहिँ हामीभन्दा अझ अलिकति पछिल्लो पुस्ता नै भन्छु म चाहिँ, अब हामीसँग आइपुग्दा हुन त अब हामी पनि अब त्यतिखेर अब तपाईँले भने जस्तै सहरमा अलिकति अलिक ठुलो ठाउँमै गएर पनि बस्ने खालको बाधा त हुन्थ्यो होला, तर कस्तो भने मेरो बुवा आमा दुवैजना चाहिँ होइन अब हावापानी हरेक देशले यहीँ छ भन्ने अब विराटनगरतिर इटहरीतिर अरूतिर जग्गाहरू हुँदाहुँदै पनि हामी चाहिँ बस्नको लागि सबै कुराले अब वातावरणको दृष्टिकोणले सबैले गर्दाखेरि चाहिँ सहज एउटा लाइफ एउटा जीवनयापन गर्न सकिन्छ भनेर चाहिँ धनकुटालाई नै रोजाइ भयो। अब पढ्नको लागि पनि अब यस्तै अब ब्याचलर सक्ने बित्तिकै अब सुरु गरिहाले पत्रकारिता, त्यो सकि नसकिने भनौँ न, त्यतिखेर पनि मैले गरिसकेको थिएँ गरिरहेको थिएँ, कलेजमा हुँदा पनि हामी भित्ते पत्रकारिता थियौँ, स्कुल हुँदा पनि मलाई एउटा चाहिँ तपाईँसँग कुरा हुँदाखेरि मलाई एउटा चाहिँ स्मरण के भयो भने हामी स्कुलमा 9-10 कक्षामा पढ्दा पनि हामी स्कुलमा भित्ते पत्रिका लेख्थ्यौँ, त्यो भनेको मतलब पत्रकारिताको एक खालको
सुरुवाती
त्यो त्यो पनि भन्छु म त्यसलाई। त्यसो हुनाले धनकुटाको बसाइ तपाईँले भने जस्तै अरू ठाउँको अरू किन गइनस् भन्नुभयो, त्यो वास्तवमा धनकुटाको बसाइमा मलाई एकदम गर्व नै लाग्छ, म धन्य धनकुटा बसाइ जस्तो लाग्छ, किनकि सृजनात्मक पाटोहरू हरेक कुराहरूमा चाहिँ मलाई धनकुटाले नै जगाएको छ,
त्यो गौडोले काम गर्यो
गरेको छ एकदम
होइन
एकदम।
साथी सङ्गी चाहिँ कस्ता थिए तपाईँका
साथी सङ्गीहरू भनेका त अब स्वाभाविकै एउटा क्लासमा सबैसँग चाहिँ अब धेरैजनामा सबैसँग घुलमिल त हुँदैन नि, 8-10 साथीहरू जहाँ कि तपाईँले भनिहाल्नु भयो मेरो ती साथीहरू चाहिँ प्रायः जसो अहिले एकदम सरकारी जागिरका एकदम उपल्लो तहमा पुगेका साथीहरू, कोही सिडियो भइसकेका छन्, मसँगै पढेका साथी न्यायाधीश पनि भएको छ, त्यसपछिबाट उपसचिव सहसचिवसम्मको लेभलमा पुगेका साथीहरू छन्, भनेको मतलब त्यो एक खालको विचार गर्छु त्यो मेरो ग्रुपको साथीहरू एकदम क्वालिटीकै साथीहरू छन् भन्ने लाग्छ
है। कस्तो लाग्छ अहिले चाहिँ त्यो सम्झिँदाखेरि साथीहरू चाहिँ एउटा ठाउँमा होइन एउटा क्षेत्रका अब्बल भइराखिराख्दाखेरि आफू पत्रकारिता क्षेत्रमा रहेको एकजना व्यक्ति अहिले पत्रकारितालाई हेर्ने दृष्टिकोण पनि फरक छ, त्यो हुँदाखेरि चाहिँ के लाग्छ?
होइन म पनि पत्रकारिताको अब्बलमै छु भन्ने लाग्छ होइन, किनकि मैले पनि पत्रकारितालाई एकदम इमान्दारीपूर्वक जहाँ पत्रकारिताका कतिपय समस्याहरू पनि छन् त्यो समस्यामा आफू फसेको छैन भन्ने लाग्छ, जहाँ कहीँ पनि म न्युजमा कहीँ पनि प्रभावित छुइनँ एकदम, म त्यसमा त्यो पाटोमा म एकदम गर्वका साथ भन्न सक्छु, त्यस्ता प्रलोभन हुन सक्छन् कतिपय कुराहरू, न्युज लेख्थे भनेर न्युज नलेख्थे भनेर हरेक खालका आउँछन् नि, तर ती कहिले पनि म फसेको छैन, म त्यो खालको परिबन्धमा कहिले परेको छैन, त्यसर्थ पनि तपाईँले भने जस्तै जटिलता त छ त्यहाँनिर पत्रकारिताको क्षेत्रमा अहिलेसम्म आइपुग्दा अब हामी
होइन तपाईँलाई चाहिँ अहिलेको पेसामा गर्व लाग्छ कि अथवा साथीहरू त्यहाँसम्म पुगेर कतिपय अवस्थामा चाहिँ पीडा हुने होइन मैले चाहिँ गरिनँ कि म कहीँ चुकेँ कि भन्ने कुराहरूले कति गर्छ?
होइन सरकारी जागिर उनीहरूले जस्तै उनीहरू अब चाहिँ एउटा सरकारी जागिर अब सुविधा होइन होइन हरेक हिसाबबाट होइन उनीहरू गाडीको अनि अरू एक्सेस उनीहरूको हरेक हिसाबबाट चाहिँ उनीहरूको आमदानीको हिसाबहरू हरेकले गर्दा पनि उनीहरू चाहिँ मभन्दा आर्थिक पाटोमा अब्बल छन् दरिलो छन् भन्ने कुरा त म स्वीकार छु नि, तर हाम्रो पेसागत एउटा चाहिँ जिम्मेवारीको पाटोमा चाहिँ म पनि उत्तिकै छु जस्तो लाग्छ होइन, र साथीहरूको जुन एउटा चाहिँ स्वाभिमान उ साथीहरूको पनि एउटा प्रगति देख्दाखेरि चाहिँ साँच्चै दिँदैदेखि नै खुसी लाग्छ, म कतिपय साथीहरू सिडियो भएको साथीहरूलाई पनि म अझै पनि तिमी भनिन्छ है हो के तिम्रो के छ भनिन्छ, सामान्य एउटा बोलीचालीमै हामी त्यो कहिले औपचारिक भएको छैनौँ,
र तर त्यो त लोकसेवामा धेरै फर्म भर्न आउने ठाउँ हो होइन, लोकसेवाको
मेरो घर
कार्यालय पनि त्यही छ,
मेरो घरकै आँगनमै हो लोकसेवा,
तर अरू त्यहाँ भिड लागेर लाइन लागेर चाहिँ त्यो फर्म भर्न जाँदाखेरि आफूलाई दिउँ जस्तो लाग्छ।
होइन फर्म त होइन, मैले धेरैको फर्म भरिदिएको छु, मैले फर्म भरेर
लिनुभएको भएन त फर्म भर्दा
धेरैको लिएको छैन, किनभने अब सामान्य शुल्क हुन्छ भनिन्छ अनि फर्म भरिदिनु भन्छ नि अरू कुराहरू पठाइन्छन्, आफू फर्म भरिदियो उनीहरू पास गर्छन् जान्छन् आफू चाहिँ आफ्नै पेसातिर अलमलमा छ।
अब अलिकति साहित्य क्षेत्रमा पनि लाग्नु भएको होइन, लामै भयो
स्कुल पढ्दादेखि नै चाहिँ साहित्यमा म विशेष गरी कवितामा कलम चलाउँथे,
गीत पनि धेरै लेख्नुभयो,
गीत पनि लेखेँ मैले, गीत पनि मलाई फुर्थ्यो गाडीमा हिँड्दा होस् अथवा कुनै विषयवस्तुमा होस्, अझ तपाईँसँग चाहिँ मसँग पेसासँग जोडिएर पनि गीत के अरे गीतहरू बनेका छन् कविताहरू भन्छ, मैले फिचर लेखेको छु त्यही विषयवस्तुमा मैले कविता लेखेको छु मैले गीत पनि लेखेको छु, विविध संयोगहरू छन् त्यहाँ एकअर्कामा मलाई त्यो परिपूरक जस्तो भन विषयवस्तु चाहिँ मलाई एकदमै सजिलो गरी प्राप्त हुन्छ।
लेखनकै सिलसिलामा आउने हो कि अथवा के हुने हो त्यो?
होइन, कहिलेकाहीँ त अब म कविता लेख्छु भनेर बस्दा पनि आउँदैन, हेर्नुहोस् कति बस्दाखेरि पनि आउँदैन, त्यो के एउटा भित्रदेखि आउनुपर्छ। कहिलेकाहीँ सहज रूपमा हिँड्न हिँड्ने पनि आउँछ होइन, त्यसले गर्दाखेरि कविता गीतहरू भनेको चाहिँ सृजनात्मक पाठ एकदम भित्रैदेखि आउनुपर्छ र त्यो यस्तो विषय त्यसले चाहिँ मानव लेख्नकै लागि लेख्ने भन्दा पनि अरूलाई चाहिँ एउटा जीवनको लागि लेख्ने हो। हामीहरूले
एउटा सुनौँ न,
मैले गीती सङ्ग्रह आएको छ, यो चाहिँ मेरो 88 गीतको छ र यो गीती सङ्ग्रह यो पहिलो स्पर्श भन्ने मेरो 2073 सालमा प्रकाशन भएको हो र यो एउटा यो किताब मैले प्रकाशन गरेपछि चाहिँ एउटा रमाइलो के भयो भनेदेखि यो किताब मैले उहाँसँग चिन्जान पनि थिएन, कहाँबाट पुग्यो भूपेन्द्र रायमाझीको हातमा पुगेछ। उहाँले 11 गीत चाहिँ अलिक कम्पोज गरेर राख्नु भएको छ, जसमध्ये एक दुईवटा गीत उहाँ केहीबाट चाहिँ रेकर्ड पनि भइसकेको छ, अरू रेकर्ड हुने क्रममा छ।
गीतको पछि उ गरौँला, यहाँले एउटा कविता सुनाउँछु भन्दै हुनुहुन्छ।
मैले अब यहाँ दुईटै पाठलाई जोड्ने, अब हामी पत्रकारिताको कुरा नै गरिरहेको छौँ अनि अर्को चाहिँ कवि साहित्यको पाठ पनि जोडिरहेको छ होइन, त्यो दुईटैलाई नजिक हुने खालको एउटा कविता छ मसँग, छोटो कविता छ। यो धनकुटामा बिहिबारे हाट लाग्छ, त्यो ऐतिहासिक एउटा राणाकालदेखि चाहिँ त्यो हटिया लागेको त्यो हाट लाग्छ होइन, र त्यहाँ हाटमा जाँदाखेरि मैले आफूले फिलिङ गरेर मैले फिलिङसिङमा चाहिँ एउटा कविता लेखेको छु जसको शीर्षक छ बिहिबारे हाट। सुनको तराजुमा सुनकै ढकले, सुनको तराजुमा सुनकै ढकले, मानौ सुनकै वस्तु तौलिरहेछन् र म सुनकै मोल तिर्न बाध्य छु हरेक हप्ता बिहिबारे हाटमा। उकालो लागेको महँगीको वक्र रेखाले, उकालो लागेको महँगीको वक्र रेखाले मेरो तनखालाई, मेरो तनखालाई गिज्याइरहन्छ। ओह्रालो लागिरहेको म, ओह्रालो लागिरहेको म र उकालो चढिरहेको ऊ अर्थात महँगीको बीच बाटोमा भेट हुने गन्तव्य भएको छ हरेक हप्ता बिहिबारे हाटमा। फर्सीको गट्टो, केराको कोसो, सागको मुठा, आलुको दाना, घिउको हर्पे, यी सबै मुख दर्शक बन्ने गर्छन्, यी सबै मुख दर्शक बन्ने गर्छन् हरेक हप्ता बिहिबारे हाटमा, हरेक हप्ता बिहिबारे हाटमा। धन्यवाद,
निकै राम्रो कविता,
धन्यवाद।
यो के हो, संयोग हो कि
संयोग? अब तनखा जोडिया छ त्यहाँनिर, मैले अघि भने कविता लेख्नकै लागि लेख्ने होइन, जीवनसँग जोडिनुपर्छ।
जीवनसँग जोडिनको लागि तपाईँको तलब त बिहिबारे हटियासँग कसरी ताल
होइन? स्वाभाविक तपाईँलाई यहाँ धेरै यो बसाइमा पत्रकारिताका धेरै कुराहरू हामीहरूले छलफल गर्ने भन्दा पनि अरू बसाइ हुन सक्छन्, त्यसको बेला गरौँला, तर स्वाभाविकै हो पत्रकारिताका पत्रकारिता लामो पत्रकारिता पेसा गर्दाखेरि एउटा चाहिँ राम्रै मिडियामा हामी काम गरे पनि जहाँ चाहिँ म मैले तनखाको पीडा पनि पोख्या हो यहाँ है, त्यो एउटा चाहिँ साङ्केतिक रूपमा मैले बिम्बको थोरै प्रयोग गरेर जुन बिहिबारे हाटलाई ल्याएको छु, यसमा चाहिँ के छ भने पीडा छन् पत्रकारिताले एउटा चाहिँ हामीले गरेका कामबाट धेरै उपलब्धिहरू हामीले अरूको लागि उपलब्धि धेरै गरेका छौँ, तर त्यो उपलब्धिबाट हामीलाई एकदम आनन्द चाहिँ हुन्छ नै, तर हामीसँग जोडिएर हामीसँग हेर्दा आफैले आफैलाई निहाल्दाखेरि चाहिँ यहाँभित्रका समस्या त छन्, जहाँ कि अब आर्थिक जोडिन्छ, सबभन्दा ठुलो कुरो आर्थिक पनि जोडिन्छ, अरू पाटा पनि जोडिन्छन्, त्यसले गर्दाखेरि मैले यो थोरै यो बिहिबारे हाटमा चाहिँ त्यो दुईले मेरै पैसा पेसालाई पनि मिसाएकै हो त्यहाँ चाहिँ।
अघि गीतको कुरा हुँदै थियो होइन,
हजुर,
संग्रह निकाल्नु भयो,
संग्रह निकाल्नु
कसरी आइलाग्यो यो चाहिँ फेरि?
होइन, मैले गीतहरू मैले लेखेँ, धेरै गीतहरू लेख्ने क्रममा कतिपय ठाउँमा चाहिँ मेरो गीत चाहिँ प्रतिस्पर्धामा पनि मेरो फर्स्ट पनि भयो होइन, पुरस्कृत भएँ म, अनि त्यसले गर्दाखेरि चाहिँ हो मसँग धेरै गीत पनि छ अनि धेरैले रुचाइदिने पनि भयो, मेरो एउटै गीत चाहिँ अब राम्रै कलाकारहरूले चाहिँ 5-7 कलाकारले एउटै गीतलाई पनि गाइदिनु भएको छ, अनि नेपाल के अरे यो चाहिँ नेपालमा पत्रकारको गीत श्रमजीवी पत्रकारको पहिलो गीत भनेर मेरै गीत नेपाल पत्रकार महासङ्घले पनि रेकर्ड गरे, उहाँकै लगानीमा रेकर्ड भएको छ, यसले गर्दाखेरि ती सबै पाटोबाट जोडिँदाखेरि चाहिँ होइन मैले गीत लेखेको मैले मेरा गीतहरू चाहिँ राम्रै छन् कि भन्ने त्यो खालको महसुस भयो, अनि मैले यसलाई सङ्ग्रहको रूपमा ल्याउँ, किनकि फेरि यो बजारमा के छ भने गीती सङ्ग्रह कविता जति सजिलो गरी पाइन्छ नि, कविता सङ्ग्रहहरू गीत सङ्ग्रहहरू पाउन गाह्रो छ, त्यसले गर्दाखेरि मैले यो लिरिक्स पाउन चाहिँ निकै गाह्रो पर्छ, अनि मैले त्यो सम्झेर अनि यो मैले कविता सङ्ग्रह यसमा 88 छ।
88 मध्ये कति रेकर्ड भयो?
88 मध्ये यो बुकबाट मेरो करिब करिब 10-11 रेकर्ड छ,
10-11 रेकर्ड
भइसकेका छन्। त्यो चाहिँ यो गीत निकाल्नुभन्दा यो पुस्तक निकाल्नुभन्दा अगाडि पनि केही रेकर्डेड भइसकेका थिए यही किताबमा समेटेका, त्यस पछाडि यो रेकर्ड भइसकेपछि अथवा बुक आए पछाडि पनि रेकर्ड भएका छन् यहाँबाट।
कुन गीत पहिलो पटक रेकर्ड भएको थियो र त्यसले तपाईँलाई कस्तो महसुस गराएको थियो?
त्यो मेरो गीत त मेरो पहिलो गीत भनेको, मैले फेरि गीतहरू मसँग धेरै गीतहरू चाहिँ यो कविता जति लामो लेखियो जति अगाडिदेखि लेख्यो गीत अलिक पछाडिदेखि लेखेछ, रेकर्डको उसले चाहिँ हरेक दृष्टिकोणले चाहिँ अब के छ भने अलिक त्यो हरेक मिलाउनु पर्दो रहेछ होइन, त्यो चाहिँ हामी एक्सेस नभएर पनि हो। जस्तै मेरो घरै छेउमा रेडियो नेपाल छ, क्षेत्रीय प्रसारण केन्द्र, त्यहाँ चाहिँ सङ्गम कार्यक्रम हुन्थ्यो, त्यहाँ गएर गीत गाउने आफ्नो गीत प्रस्तुति कविताहरू मुक्तकहरू सुनाउने गर्ने गर्थेँ म, त्यसले चाहिँ अब एउटा चाहिँ प्रेरणा पनि दिएको रहेछ भन्छु। अनि
अहिले पनि
छन्, अनि मेरो गीत चाहिँ 1967 चाहिँ पहिलो गीत चाहिँ रेकर्ड भएको थियो, पर्यटनसँग जोडिएको थियो, त्यस पछाडिबाट पत्रकारको गीतै हो मेरो 1970 जहाँ चाहिँ पत्रकार महासंघको महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमोचन गर्नुभएको थियो त्यो गीत चाहिँ।
यो के हुँदो रहेछ, गीत लेख्न सजिलो कि कविता लेख्न सजिलो?
होइन, यो सृजनात्मक पाटोमा सजिलो र अप्ठ्यारो समान नै हुन्। गीतमा पनि एउटा सिङ्गो एउटा जीवन त्यहाँनिर मेरो अथवा अरू कसैको भोगाई होइन त्यहाँ आउँछ, एउटा सिङ्गो कथा वस्तु आउँछ त्यहाँ।
यहाँले गीत लेख्नुभएको गीत अलिअलि गुनगुनाउनु पनि हुन्छ होइन?
म वास्तवमा गाउने चाहिँ होइन, लेख्ने मात्रै हो, लेख्ने मान्छेले अब स्वाभाविकै त्यो तौलिनुलाई पनि गीत लेख्दाखेरि तौलिनुपर्छ,
तुलोमा
अर्काले गाउँदाखेरि त्यो कति सजिलो गरी गाउन सक्छ भनेर आफू पनि गुनगुनाउनु पर्छ त्यसमा, म त्यसो गर्छु। र त्यसो गर्दाखेरि त्यसै गरी गर्दा गर्दै एउटा गीत त्यो म यहाँको अनुरोधमा म त्यसलाई चाहिँ म गुनगुनाउन लागिरहेको छु। यो चाहिँ खास गरी रेकर्डेड गीत नै हो, धनकुटाको गीत हो यो, धनकुटाको सेरोफेरोको गीत हो यो, जहाँ चाहिँ तुलसी पराजुली, शम्भु राई, कृष्ण भक्त राई, श्रेयसी चेमजोङ, विष्णु चेमजोङ, सानो लिम्बी लगायतले गाउनु भएको छ यो गीतलाई चाहिँ, एउटै गीतलाई धनकुटाको सेरोफेरो समेटिया गीत छ। म थोरै लगभग एक अन्तरा मात्रै गुनगुनाउँछु। नागबेली घुम्तीमा रमाउँदै धनकुटा पुगौला, नागबेली घुम्तीमा रमाउँदै धनकुटा पुगौला, सल्लेरीको सुसाईमा सँगसँगै घुमौला, सल्लेरीको सुसाईमा सँगसँगै घुमौला, सँगसँगै घुमौला हो, सँगसँगै घुमौला, सल्लेरीको सुसाईमा सँगसँगै घुमौला। यस्तो टाइपको छ यो लोक लय, एकदम टिपिकल यो पूर्वेली लोक लय हो यो।
कस्तो लाग्छ आफूले लेखेको गीत रेकर्ड भएर आइसक्दाखेरि चाहिँ?
होइन, रमाइलो लाग्छ, जस्तै कहिलेकाहीँ चाहिँ त्यो शब्द अथवा रचनाकार संगीतकार र गीतकार सँगै गाउने होइन, गायक सँगै रहेर त्यो गीतलाई चाहिँ रेकर्ड गर्दा चाहिँ जति एउटा चाहिँ त्यसको एउटा चाहिँ मिठास हुन्छ, कहिलेकाहीँ चाहिँ आफू अलिकति बाहिर रहेर गीत चाहिँ आइसक्दाखेरि चाहिँ ओहो यति चाहिँ गर्न पाए हुन्थ्यो कि जस्तो चाहिँ लाग्छ। यद्यपि अहिलेसम्म रेकर्डेड गीतहरूमा मेरो प्रमोद खरेलले नि गाउनु भएको छ, राजेश पायल राईले नि गाउनु भएको छ, उहाँहरूले गाएका गीतहरू अरू गीतहरूमा पनि अहिलेसम्म मलाई सन्तुष्टि नै छ, राम्रो लाग्छ।
तपाईँलाई जीवन भोगाईमा कहाँ चाहिँ साह्रै खुसी लागेको छ, लागेको छिड्की हो?
जीवन भोगाईमा चाहिँ सबैभन्दा मलाई लागेको क्षण तपाईँले भन्दाखेरि चाहिँ मलाई ठ्याक्कै अहिले सम्झना रहेको चाहिँ मैले एक दुईवटा जुन म यसो गर्छु भनेर जुन आफ्नो एउटा चाहिँ एम हुन्छ त्यहाँ चाहिँ म कानुन पढ्छु अनि त्यहाँ राम्रो एउटा चाहिँ लयर हुन्छु, एउटा चाहिँ राम्रो कानुन व्यवसाय हुन्छु भन्थेँ। त्यसपछिबाट म अर्को मेरो अप्सन के थियो भने म गीत लेख्छु गीत गाउँछु भन्ने पनि मेरो सानैदेखिको मेरो एकदम बच्चा बाल्यकालदेखि मेरो त्यो थियो भित्रदेखिको। अनि सँगै म कविताहरू सृजनात्मक पाटोमा नै हुन्छु भनेर अथवा पेसाको उसले चाहिँ म पत्रकारिता हुन्छु भनेर मलाई बच्चामा तपाईँले अघि पनि सुरुमा नै सम्झाउनु भएको थियो कस्तो भन्छन् साथीहरूले के छ भनेर भन्नुहुन्थ्यो नि, मलाई ठ्याक्कै अहिले सम्झना आयो बसाइमा त्यो। मलाई बच्चामा साथीहरूले बीबीसी भन्थे
किन
बीबीसी बीबीसी चाहिँ किन भन्थे भनेदेखि मैले चाहिँ म मलाई याद छ चार कक्षा मैले पढ्दादेखि मैले बीबीसी रेगुलर सुन्थेँ। त्यो बुवाको बुवाको एउटा रेडियो थियो, त्यो रेडियो घुमाएर भयो नि त्यो एकदम टिप्न गाह्रो हुन्थ्यो।
त्यतिखेरदेखि नै म मिडियामा लाग्छु
हो। अब यहाँनिर चाहिँ आयो म त्यो बच्चादेखि जोडिएर अहिले जुन पेसा पनि मैले एउटा चाहिँ त्यो जुन गर्छु भनेर लक्ष्य राखेको थिएँ त्यो मैले लक्ष्य प्राप्ति गर्दाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्छ एकदमै।
कहाँनिर तपाईँ रुनु भएको छ, पीडा कहाँ भएको छ?
पीडा त तपाईँलाई अघि पनि भने मैले कतिपय कुराहरू अब केही छ म भनिहाल्नु भयो आखिरमा जीवन भोगेको कुरा नै हो तपाईँ यो होइन यो बसाईको कुरा। अब म केही समय काठमाडौँ पनि बसेँ है, यो चाहिँ अब म कान्तिपुर मिडिया ग्रुपमा काम गर्छु, यहाँ आएँ। यहाँ आएर बस्दाखेरि चाहिँ मलाई तपाईँलाई नटाटी भन्नुपर्छ यो यो अहिलेको बसाइमा नटाटी मैले भन्नुपर्दाखेरि चाहिँ मलाई आर्थिक पाटोमा अति धेरै त्यतिखेर चाहिँ सङ्कट ठुलो सङ्कटै भएको मलाई त्यतिखेर मलाई पीडा त भयङ्कर पीडा भएको थियो। स्वाभाविक पीडा भएपछि नजानी त ढङ्ग पनि आँसु झऱ्यो होला
झरे। अनि अब अलिकति हामी कार्यक्रमको उत्तरार्धमा छौँ, यहाँलाई साह्रै मनपर्छ गीत पनि मनपर्छ होला होइन, गीत आफू लेख्नु पनि हुन्छ कविता पनि लेख्नुहुन्छ गजल पनि लेख्नुहुन्छ। एउटा यहाँको कविता सुन्छौँ त्यसपछि अनि बिट मार्छौँ, यहाँलाई मनपर्ने गीत पनि सुनाउनु छ, कुन कविता सुनाउनुहुन्छ?
मैले अहिले ठ्याक्कै अहिले अब मलाई यो सम्झना भएसम्म चाहिँ मैले एउटा गीत एकै कविता मैले यहाँ सम्झेँ होइन, फुल र मान्छे मैले एउटा तुलनात्मक रूपमा एउटा चाहिँ मैले एउटा त्यो कविता सिर्जना गरेको छु। शीर्षक फुल र मान्छे। मेरो त्वचालाई कयौं पटक सिस्नुले पोलेको छ, मेरो त्वचालाई कयौं पटक सिस्नुले पोलेको छ, तातो झिरले चसक्क बिझाए झैं अल्लाका काँडाले डसेको छ। सिस्नु र अल्लोका फूल डराई डराई छोए अह पोलेन, बरु नरमता कोमलता प्रदान गर्यो। मैले झुसे आरुलाई धारेको छु, मैले झुसे आरुलाई धारेको छु, जिब्रोमा उसका झुसले डरफराएको छ, मलाई उसको फूल छुन पनि डर लाग्छ। गुलाबी सेताम्मे आरुका फूल नयनले स्पर्श गर्यो, नयनले स्पर्श गर्यो, झुसे आरुको फूलले बिझाएन परु मुस्कान उपहार दियो। सल्लाका तीखा सल्लीबीरले सल्लाका तीखा सल्लीपीरले सियो भएर घोचेको छ यी औंलालाई, सिम्टाभित्रको दिउल कोट्याउँदा दुखाएको छ कडा सिम्टाले, तर सल्लाका सुवासिला फूलले दुखाएन बरु लक्ष्य चुम्न सिकायो। काँडाले जेलिएको क्याक्टस झट्ट निहाल्दा समेत आँखामा बाण लाग्छ, काँडाले जेलिएको क्याक्टस झट्ट निहाल्दा समेत आँखामा बाण लाग्छ, क्याक्टसका काँडाले झुक्किआएर कयौं पटक चसक्क चस्काएको छ त्वचालाई, तर उसले फुलाएको फूलले चिमोटेन, तर उसले फुलाएको फूलले चिमोटेन बरु जिन्दगी जिउन सिकायो। सिस्नु अल्लो आरु सिम्टा क्याक्टसका काँडाले सिस्नु अल्लो आरु सिम्टा र क्याक्टसका काँडाले सिस्नु अल्लो आरु सल्लाका सल्ला र क्याक्टसका काँडाले बाहिरी त्वचा छेडिक दुखाए, तर जिउने कला सिकाएका छन् ती फूलहरूले, बरु फूललाई दुखाउने गर्छन् मान्छेहरू, मान्छेकै भित्री दिल दुखाउने गर्छन् मान्छेहरू, आखिर किन मान्छे भन्दा नरम हुन्छ फूलको स्पर्श। धन्यवाद,
धेरै धेरै धन्यवाद छ। उज्यालो फल्सामा कुराकानी गरिदिनु भयो। यहाँलाई मनपर्ने एउटा गीत सुनाउँछौ, कुन गीत सुनाऊ यहाँलाई?
मलाई चाहिँ मलाई एकदमै धेरै गीत त मनपर्छ। म नारायण गोपाललाई त म एकदमै सम्झिन चाहन्छु। उहाँको मैले अहिले सम्झना ठ्याक्कै सम्झिँदाखेरि चाहिँ उहाँको एउटा गीत तिमीले भनेका सारा देव छोएर भन्ने गीत एकदम मलाई धेरै मन पनि पर्छ, त्यो सुन्न चाहन्छु।
धेरै धेरै धन्यवाद छ।
हस्, धन्यवाद छ यो समय उपलब्ध गराइदिनु भएकोमा। धन्यवाद छ यहाँलाई पनि।
तिमीले भने का सारा देव छोए तिमीले भने का सारा देव छोए
तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। भर्खरै हामीले आजका हाम्रा पाहुना पत्रकारितासँगै साहित्य क्षेत्रमा सक्रिय धनकुटाका रमेश चन्द्र अधिकारीसँगको भलाकुसारीपछि उहाँकै रोजाईमा नारायण गोपालको स्वरमा रहेको यो गीत सुन्यौं। यो सँगसँगै उज्यालो पल्चाको आजको समय सकिएको छ। आज हामीलाई सुन्न छुटाउनु भएको छ भने फुर्सदको समयमा उज्यालो .com गएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आज हामीले विश्व इतिहासमा आजको दिन वीरगंजका ओम प्रकाश पटेलको घुमफिर अनुभव, आजका पाहुनामा पत्रकारितासँगै साहित्य क्षेत्रमा सक्रिय धनकुटाका रमेश चन्द्र अधिकारीसँगको भलाकुचारी, मीडियामा आजको बजार अनि गीत सुन्यौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने मोरङ सहकर्मी सुमन तिमल सिन्हा, बिना नेउपाने प्राविधिक साथी मनोज विष्ट र झण्डै 1.5 घण्टा मलाई साथ दिने तपाईंलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्साको नयाँ अंकको साथमा आउनेछौ। आजलाई सजना तिमल सिन्हा बिदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
उज्यालो पल्सा, उज्यालो पल्सा, उज्यालो पल्सा,
उज्यालो पल्सा।